नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसंगहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषय वस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौ। साथमा गीत संगीत पनि सुनाउँदै आएका छौं। यो विश्व परिवेश कार्यक्रम तपाईले तपाईहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: हथौडाले अनुहारको हड्डी फोड्ने चलन, जापानमा सेपरेशन म्यारिजको अनौठो चलन, भेडाले 100 किलो गाँजा खाएपछि जब सयौं मानिसहरू 81 कुकुर बनेर भुक्न थाले, रूसी जासुसले शुरू गरिन् पुरूष लोभ्याउने तालिम, जब मुसाले बच्चाको औंलाहरू खाइदियो र संसारकै गहिरो भागमा भेटियो रहस्यमय भाइरस। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा अनौठो प्रसंग, हथौडाले अनुहारको हड्डी फोड्ने चलन। शर्ट भिडियो प्लेटफर्म टिकटकमा एउटा नयाँ हानिकारक ट्रेण्ड भाइरल बनिरहेको छ। बोन स्म्यासिङ अर्थात अनुहारको हड्डी फोड्ने त्यो अनौठो तथा घातक ट्रेण्डका कारण मानिसहरू घाइते बनिरहेका छन्। आफ्नो अनुहारलाई सुन्दर बनाउनका लागि भन्दै अनुहारमा हथौडा, बोतल तथा मसाजर जस्ता वस्तुहरू हिर्काउने काम यो सोशल मीडियामा ट्रेण्डिङ भइरहेको छ। फोर्ब्सका अनुसार बोन स्म्यासिङ ट्युटोरियल भिडियोहरू यो सोशल मीडियामा करिब 27 करोड़ पटक हेरिएको छ। टिकटकमा चलेको अनुहारको हड्डी फोर्ने ट्रेण्डलाई 19 शताब्दीका जर्मन एनाटोमिस्ट तथा सर्जन जुलियस वल्फको नियमसँग जोडेर हेरिएको छ। वल्फका अनुसार कुनै पनि मानिसका हड्डीहरू निरन्तर रूपमा पुराना वा क्षतिग्रस्त हड्डीहरूसँगै रिमोडलिङबाट गुज्रिरहेका हुन्छन् र नियमित रूपमा नयाँ बनिरहेका हुन्छन्, अनि पुराना हड्डीहरूको ठाउँमा नयाँ हड्डीको निर्माण भइरहेको हुन्छ। बोन स्म्यासिङ ट्रेण्डमा पनि मानिसहरू आफ्नो अनुहारलाई हथौडाले प्रहार गर्दै विद्यमान अनुहारलाई सुन्दर बनाउने दावी गरिरहेका छन्। मानिसहरू हथौडा लगायतले अनुहारको हड्डी तोडेको भिडियोहरू टिकटकमा पोस्ट गरिरहेका छन्। तर फोर्ब्सका अनुसार टिकटक प्रयोगकर्ताहरूले जानी बुझी आफ्नो अनुहारमा जुन शारीरिक पीड़ा दिइरहेका छन् त्यो वल्फले व्याख्या गरेको नियमभन्दा निकै फरक छ। यस्ता खालको प्रहारले अनुहारलाई सुन्दर बनाउनुको साटो वास्तवमा हड्डी भाँचिने तथा अनुहार झनै विकृत बन्ने जस्ता समस्या निम्त्याउन सक्दछ। किन हानिरहेका छन् मानिसहरू आफ्नै अनुहारमा हथौडा? वल्फको नियम अनुसार मानिसको शरीरका हड्डीहरूमा यान्त्रिक बल तथा शारीरिक दबाव लगाउँदा हड्डीमा यस्तो रिमोडलिङको दर बढ़न सक्छ र यो प्रक्रियामा मजबूत तथा मोटो हड्डी तयार हुन्छ। यस्तो खालको दबाव वा बलको कमीले हड्डी पातलो तथा कमजोर हुन सक्ने दावी वल्फले गरेका थिए। यही भनाईमा भर पर्दै र त्यसको अन्य कुनै सबूत बिना नै मानिसहरू अनुहारमा सुन्दर हड्डी आउने आशामा पुरानो हड्डीलाई हथौडाले फुटाउन थालेका हुन्। आफ्नो अनुहार अझै सुन्दर बनोस् भन्नका लागि र नयाँ हड्डी मजबूत हुन्छ भन्ने विश्वासमा टिकटकमा अनुहारको हड्डी फोर्ने ट्रेण्ड भाइरल बनिरहेको हो। तर यसो गर्नाले अनुहार आकर्षक बन्नुको साटो झनै गम्भीर घाउ चोट लाग्ने गरेको देखिन्छ। विश्व परिवेशमा राख्दैछौ एउटा अर्को अनौठो प्रसंग, जापानमा सेपरेशन म्यारिजको अनौठो चलन। पछिल्ला दिनमा सेपरेशन म्यारिज अर्थात बिहे गरेर दम्पतिहरू एकअर्काबाट अलग्गै बस्ने चलन जापानमा लोकप्रिय बन्दै गएको छ। यसलाई विकेण्ड म्यारिज अर्थात सप्ताहन्त बिहे पनि भनिन्छ। यसमा मानिसहरू एकातर्फ एकअर्काको प्रेम तथा सहयोगको आनन्द लिन्छन् भने अर्कोतर्फ आफ्नो जीवनसाथीको चिन्ता नगरिकन एक्लो जीवन जीइरहेका हुन्छन्। वास्तवमा सेपरेशन बिहेमा दम्पतिहरू विवाहित हुनु र सिंगल लाइफ जिउनु दुवैको मज्जा लुटिरहेका छन्। यद्यपि यसमा स्वसम्बन्ध आपसी प्रेम र सम्मानमा आधारित हुन्छ, प्रेम र सम्मान हुन्छ तर हस्तक्षेप हुँदैन। एक समाचार च्यानलले हालै सेपरेशन म्यारिजमा रहेका एक जापानी जोड़ीका विषयमा सामग्री प्रसारण गरेको थियो। व्यायाम प्रशिक्षक तथा जिमखाना संचालक समेत रहेकी हिरोमी टाकेडा आफूलाई एक सशक्त तथा स्वतन्त्र महिला बताउँछिन्। उनका पति हिदे काजु एक व्यावसायिक सल्लाहकार हुन् जसले आफ्नो अधिकांश समय कम्प्युटरमा इमेलको जवाफ दिएर तथा रिपोर्ट लेखेर बिताउँछन्। यी दुईको जीवनशैली निकै फरक छ तर उनीहरू एकअर्कालाई प्रेम तथा सम्मान गर्छन्। त्यसैले उनीहरू एकअर्काको जीवनमा हस्तक्षेप गर्न चाहँदैनन्। त्यसैले उनीहरू अलग अलग बस्ने निर्णय गरेका छन्। पहिलो बिहेबाट सिकेको सबक हिदेका जो भन्छन्, म सायदै कहिले आफ्नो पत्नीको घरमा रात बिताउँछु। मेरो जीवनमा आफ्नो करियरले ठूलो महत्व राख्दछ। आफ्नो अघिल्लो बिहेका क्रममा म आफ्नो काममा यति धेरै व्यस्त थिएँ कि कहिलेकाहीँ त म कयौं दिनसम्म घर नै जाँदैन थिए। त्यसो गर्दा मेरी पूर्व पत्नी निकै दुखी भइन् होला भन्ने मलाई लाग्छ। त्यसैले आफ्नो अघिल्लो बिहेबाट मैले सिकेको सबैभन्दा ठूलो सबक भनेकै महिलाहरू आर्थिक रूपमा स्वतन्त्र हुनु आवश्यक छ भन्ने हो। त्यसै गरी पत्नी हिरोमी टाकेडा भन्छिन्, यदि मेरा पति घरमा छन् भने मैले केही काम गर्नका लागि स्वतन्त्र महसुस गर्न पाउँदिन, जसबाट म तनावग्रस्त हुन्छु। त्यसैले यस प्रकारको बिहेका कारण म त्यस्तो तनाव भन्दा टाढा छु। हिरोमी र हिदे काजुको एउटा बच्चा पनि छ जो आमासँगै बस्दछ। उनीहरू हप्तामा केवल दुई वा तीन पटक भेट्छन्, खास गरी जब हिरोमीलाई बच्चाको हेरचाहमा मदतको खाँचो पर्दछ। यो जीवनशैलीले उनीहरू दुवैलाई फाइदा पुगेको छ तर कतिपय छिमेकीले भने उनीहरूको डिभोर्स भइसकेको होला भन्ने सोच्छन्। बिहेपछि सँगै बस्नु आवश्यक हुन्छ भन्ने मानिसहरूको धारणा छ तर हिरोमी टाकेडालाई भने वैवाहिक सम्बन्धमा रहँदा सँगै बस्नु आवश्यक हुँदैन भन्ने लाग्छ। आफू र आफ्ना पति दुवैजना आफूहरूको जीवनबाट सन्तुष्ट रहेको बताउँदै उनी भन्छिन्, हामीले यस्तो खालको बिहे गर्ने निर्णय गर्यौं ताकि हामीले सुरक्षित महसुस गर्न सकौं, किनकि यसो गर्दा हामीसँग भावनात्मक रूपबाट हामीलाई समर्थन गर्ने कोही हुन्छ अनि व्यक्तिगत जीवनशैली कायम राख्न पनि सकिन्छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अचम्मको प्रसंग, भेडाले 100 किलो गाँजा खाएपछि। मानिसदेखि जनावरसम्म जब कोही भोको हुन्छ उसले सबै हद पार गरिदिन्छ। ग्रीसमा भेडाको एउटा बथानले यसलाई प्रमाणित गरेका छन्। भोकले ग्रस्त भएको त्यो भेडाको झुण्डले घाँस सम्झिएर गाँजा खाएपछि यस्तो हरकत देखायो कि शहरभरका मानिसहरू अचम्ममा परे। पछिल्लो समय ग्रीस भीषण बाढ़ीबाट जुध्यो। मानिसदेखि जनावरसम्म सबै त्यो बाढ़ीबाट प्रभावित भए। खानाका लागि ताजा घाँसको खोजीमा भौतारिरहेका भेडाको एक झुण्ड औषधिका लागि गाँजा खेती गरिएको ग्रीन हाउसभित्र प्रवेश गर्यो। भोकको झोकमा टन्न गाँजाको बोट खाएपछि ती भेडाले असामान्य व्यवहार देखाउन थाले। त्यो गाँजा खेती गर्ने किसानका अनुसार लू तथा डेनियल आधीबाट यसअघि नै खेतीमा असर परेको थियो। त्यसमा पनि भेडाको बथानले आक्रमण गरेपछि त्यहाँ गाँजाका कुनै बोट बाँकी रहेनन्। द न्यूज पेपरका अनुसार ग्रीसको अल्मिरोस शहर नजिक रहेको ग्रीन हाउसमा 100 किलो गाँजा खाएको त्यो भेडाको झुण्ड त्यसअघि ग्रीसको थिस्सिल स्थित बाढ़ी प्रभावित मैदानमा भोजनको खोजी गरिरहेको अवस्थामा देखिएको थियो। भेडाले गाँजा खेतीमा गरेको सो लुटले गाँजा खेतीका मालिकलाई चिन्तित बनाएको छ। भेडाको सो हरकतले आफू रुनु नहाँस्नुको अवस्थामा पुगेको उनले बताएका छन्। पहिले लू चल्दा आफ्नो खेती बिग्रिएकोमा पछि आधीपछि आएको बाढ़ीले नोक्सानी पुर्याएको उनले बताए। गाँजा खाएपछि भेडाको बथानमा असर देखियो। भेडाहरू निकै खुशी देखिन्थे र मस्ती गरिरहेको जस्तो भान हुन्थ्यो। गाँजाको नशा लागेपछि भेडाहरू उफ्रिरहेका थिए र अग्लो ठाउँबाट हाम फाल्दै थिए, जुन भेडाको स्वभाव भन्दा विपरीत थियो। विश्व परिवेशमा राख्दैछौ एउटा अनौठो प्रसंग, जब सयौं मानिसहरू एक्कासी कुकुर बनेर भुक्न थाले। जर्मनको राजधानी बर्लिनमा एउटा अनौठो तथा अपत्यारिलो घटना सार्वजनिक भएको छ। त्यहाँ झण्डै 1000 जना मानिसहरू एक ठाउँमा जम्मा भएर कुकुर जस्तै हरकत देखाएर भुक्न थालेपछि देख्ने मानिसहरू तीन छक परेका थिए। बर्लिनको एउटा रेलवे स्टेशनमा यो घटना भएको हो। त्यहाँ मानिसहरू एकअर्कामा कुराकानी गर्दा पनि कुकुर जस्तै भुकेर कुरा गरिरहेका थिए। त्यो देख्दा उनीहरूभित्र कुकुरको आत्मा पसेको भान हुन्थ्यो। ती सबै मानिसहरूले आफ्नो अनुहारमा कुकुरको मुखाकृतिवाला मास्क लगाएका थिए। डेली मेलका अनुसार कुकुर जस्तै बनेका ती मानिसहरूले आफूलाई ट्रान्स प्रजातिका भएका दावी गरेका छन्। आफूले मानिसले जस्तो नभई कुकुर जस्तो भएको महसुस गर्ने दावी उनीहरूको छ। उनीहरू आफू जस्तै अनुभूति गर्ने मानिसहरूको अधिकारका लागि जम्मा भएका हुन्। ती मानिसहरू जापानका टोको नामक व्यक्ति जस्तै हुन्। टोकोले केही समय अगाडि $14,000 खर्च गरेर आफ्नो कुकुर बन्ने सौख पूरा गरेका थिए। शल्यक्रिया गरेर उनी कुकुर जस्तै बनेका छन्। आफू जस्तै सोच्ने मानिसहरूसँग भेट्न चाहेको उनको भनाई थियो। बर्लिनको रेल स्टेशनमा 1,000 मानिसहरू कुकुर जस्तै बनेको सो घटनाको भिडियो सोशल मीडियामा भाइरल बनेको छ। भिडियोमा मानिसहरूले अनेक खालका प्रतिक्रिया जनाएका छन् र आखिर कुनै व्यक्ति कसरी कुकुर जस्तै बन्न सक्छ भनेर प्रश्न गरेका छन्। कतिपयले चाहिँ यति धेरै मानिसहरूले आफूलाई कुकुर जस्तै ठान्न कसरी सम्भव छ भन्ने जिज्ञासा पनि राखेका छन्। तपाईहरू यति बेला रेडियो नेपालबाट कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसंगहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईहरूलाई सांगीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।
रोकिँदैन माया मेरो छोडेर छुट्दैन माया मेरो रोकेर रोकिँदैन माया मेरो छोडेर छुट्दैन माया मेरो
बाबरी रङ्गमा रङ्गिएर बाबरी रङ्गमा रङ्गिएर
मलाई माया गर साँचो माया गर निधरीको मात्र झैँ मलाई माया
गीतपछि तपाईहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसंग। अबको प्रसंग रोचक छ। रूसी जासुसले शुरू गरिन् पुरूष लोभ्याउने तालिम। जासुसीको संसार जति रोचक छ उति नै गोपनीय पनि छ। आम मानिसहरूले आफ्नै बीचमा रहँदा पनि जासुसहरूका बारेमा पत्ता पाउनै सक्दैनन्। आखिर ती जासुसहरूको तालिम कस्तो हुँदो हो र उनीहरू त्यति धेरै रहस्यमय हुन सक्छन्? विश्वमा कैयौं मूर्धन्य जासुसहरूका कथा चर्चित छन्, तर पनि उनीहरूलाई पहिचान गर्न तथा सार्वजनिक रूपमा भेट्न असम्भव नै हुन्छ। यस्तै एकजना रूसी पूर्व जासुस यति बेला चर्चामा छिन्। विदेशी एजेन्टहरूलाई आफ्ना कुरामा अल्झाएर उनीबाट मुख्य कुरा फुकाल्नमा महारथी साबित भएकी महिला जासुस आलिया रोजाले आफ्नो जासुसीको टिप्स तथा ट्रिक्सका विषयमा खुलासा गरेकी छिन्। आफूलाई महिला जेम्स बोन्ड बताउने 39 वर्षीय आलिया जासुसीको कला सिकाउन चर्को शुल्क लिएर कक्षा नै चलाउँछिन्, जसमा उनी पुरूषहरूको मनोविज्ञानका विषयमा पढाउँछिन्। पुरूषहरूलाई कसरी आफ्नो जालमा पार्ने वा फसाउने भन्ने विषयको उनको त्यो तालिमबाट आलियाले वर्षमा 24 करोड़ रूपियाँ कमाउने गरेकी छिन्। उनीसँग 2000 जना सदस्य भएको एक टीम छ। जो कोही महिलाले पनि उनको त्यो कक्षा लिन सक्ने भन्दै आलियाले भनेकी छन्, जब मैले कुनै सत्र सञ्चालन गर्छु तब मानिसहरूलाई विशेष रहस्य तथा कला सिकाउनका लागि फेसन प्रस्तुति वा दिउँसोको चियाका लागि निम्तो दिन्छु। त्यहाँ मानिसहरू आउँछन्, एकअर्कासँग भेट्छन्, घुम्छन्, मदिरापान गर्छन् र सम्पर्क स्थापित गर्छन्। आफ्नो कहानी बताउँदै आलिया भन्छिन्, मेरी आमा र बुवा दुवैजना सोभियत संघको जासुसी सेवाको अंगका रूपमा थिए, त्यसैले म पनि त्यही पेसामा लाग्नु स्वाभाविक थियो। उनीहरूले मलाई जासुसीका बारेमा सबै सिकाए, कसरी हिँड्ने, मेकअप कसरी लगाउने र सबैभन्दा महत्वपूर्ण कुरा पुरूषहरूको मनोविज्ञान कसरी बुझ्ने भन्ने कुरा। उनका अनुसार सशक्त जासुस बन्ने कुरा एउटा महिला जेम्स बोन्ड बन्नु जस्तै थियो। बुवा आमाले आफ्नो ओजस्वीपन तथा भावभंगीलाई लोभ लाग्दो बनाउने तथा पुरूषलाई आफूतर्फ आकर्षित गर्ने कला सिकाएको र ती सबै विधिलाई आफूले शुरूमा आफ्नो दैनिक जीवनमा लागू गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ऐनाको अगाडि उभिएर हरेक दिन आफूलाई हेर्नुपर्छ र आफ्ना बारेमा 5 राम्रो चीज खोज्नुहोस् जुन तपाईंलाई मनपर्छ। यो अनुहारको विशेषता हुन सक्छ वा तपाईँको हात वा खुट्टा पनि हुन सक्छ। आफू सर्वोत्कृष्ट छु र म देवी हुँ भन्ने भाव लिनुहोस्। आलियाको सल्लाह छ, कहिले पनि कुनै प्रश्नको सीधा उत्तर नदिनुहोस्। पहिलो डेटमा कुनै पनि पुरूषसँग संसर्ग नगर्नुहोस्। आफ्नो आत्मविश्वास बढ़ाउनका लागि आफूलाई सहज राख्नुहोस्। डेट भन्दा पहिले आफूलाई सबैभन्दा राम्रो लुक दिनुहोस्। जो पुरूषसँग तपाईँ डेटिङ गर्दै हुनुहुन्छ उसको बारेमा केही न केही कुरा जान्नु भएको छ भने देखाउनुहोस्, जसको बारेमा उसले अनुमान लगाउने प्रयास गरोस्। विश्व परिवेशमा राख्दैछौ एउटा अचम्मको प्रसंग। जब मूसाले बच्चाको औंलाहरू खाइदियो, बुवा आमा गहिरो निद्रामा सुतिरहेको बेलामा एक 6 महिने शिशुलाई मूसाले आक्रमण गरेर सख्त घाइते बनाएको छ। मूसाको आक्रमणबाट शिशु रगतमा लतपतिएको अवस्थामा फेला परेका हुन्। उनको टाउको तथा अनुहारमा मात्रै 50 बढ़ी गहिरा घाउहरू थिए भने हातका औंलाहरू मूसाले खाइदिएको छ। अमेरिकाको इण्डियानामा यो दर्दनाक घटना भएको हो। पुलिसले बच्चाका आमा बुवालाई पक्राउ गरेको छ, साथै उनीहरूसँगै बस्ने काकी पनि पक्राउ परेकी छिन्। उनीहरूमाथि लापरवाही गरेको लगायतका विभिन्न मामिलामा मुद्दा दर्ता गरिएको छ। ती दम्पतिका 3 बच्चा छन्। उनीहरू अर्को एक परिवारसँगै घरमा बस्ने गरेका छन्। अर्को परिवारका 2 बच्चा छन्। घटनास्थलमा प्रहरी पुग्दा मूसाको आक्रमणबाट बच्चा रगतले लतपतिएको र उसको टाउको, अनुहार तथा अन्य भागमा गहिरो घाउहरू भएको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार मूसाले बच्चाको दायाँ हातका बुढ़ी औंला सहित 5 औंला पूरै खाइदिएको छ। ती औंलामा मूसाले सबै मासु खाइदिएपछि केवल हड्डी मात्र देखिएको छ। बच्चालाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल लैजाने बेलासम्म उसको शरीरको तापक्रम निकै तल झरेको थियो। यद्यपि डाक्टरहरूले उसलाई रगत चढ़ाएर सघन उपचार मार्फत बचाउन सफल भएका छन्। न्यूयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार बच्चाको घर मूसाको दिशा तथा फोहोरले भरिएको थियो। पुलिससँगको बयानमा बच्चाका पिताले केही समय अघिदेखि नै मूसाले निकै दुःख दिँदै आएको र मूसा नियन्त्रणका लागि विभिन्न उपायहरू अपनाएको पनि बताएका छन्। यद्यपि प्रहरी अनुसन्धानका क्रममा त्यो घरमा यसरी मूसाले बच्चालाई खाने घटना यसअघि पनि भएको पत्ता लागेको छ। केही समय अघि समेत त्यही घरमा 2 बच्चालाई मूसाले टोकेको थियो। त्यही घरका 2 आफ्नो विद्यालयका शिक्षकलाई आफूहरू सुतिरहेको बेला मूसाले आफ्नो खुट्टाका औंला खाइदिएको बताएका थिए। त्यसपछि बाल सेवा विभागका कर्मचारीहरू त्यो घरमा जाँचका लागि आएका थिए। त्यस क्रममा बच्चाकी आमाले आफ्नो घरमा केही मूसा रहेको तर त्यसले बच्चालाई कुनै हानि नपुर्याएको बताएकी थिइन्। त्यति बेला अधिकारीहरूले परिवारलाई मूसाबाट बच्नका लागि सुरक्षा योजना सुझाएका थिए र पुनः निरीक्षणका लागि आउने बताएका थिए। उनीहरू त्यो घरमा फेरि पुग्ने तालिका भन्दा अघि नै मूसाले एक शिशुलाई निकै गम्भीर ढंगले हमला गरेको छ र बच्चाका 4 औंला खाइदिएको छ। अहिले यो घरका सबै बच्चाहरू बाल सेवा विभागले जिम्मा लिएको छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसंग राख्दैछौ। यो अनुसन्धानको प्रसंग रहेको छ। संसारकै गहिरो भागमा भेटियो रहस्यमय भाइरस। चिनिया वैज्ञानिकहरूले पृथ्वीको सबैभन्दा गहिरो भागमा भाइरस पत्ता लगाएका छन्। प्रशान्त महासागर स्थित मारियाना ट्रेन्चमा रहस्यमय भाइरस फेला परेको हो। त्यो खाड़ीको 8,900 मिटर अर्थात 29,199 फीट गहिराईमा भाइरस फेला परेसँगै चिनिया वैज्ञानिकहरूले विश्वमै सबैभन्दा गहिरो स्थानमा भाइरस पत्ता लगाउने कीर्तिमान बनाएका छन्। मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भाग 36,000 फीट छ, तर सो भाइरस मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागभन्दा 6,801 फीट माथि फेला परेको हो। त्यो भाइरस जीवाणु भक्षी अर्थात ब्याक्टेरियो फेज हो। यसले केवल ब्याक्टेरियालाई मात्र खाने गर्छ। जीवाणुलाई खाएर उसका अंगहरूको सहारामा यो भाइरस आफू जस्तै ठूलो संख्याका नयाँ भाइरसमा विभाजित हुन्छ र आफ्नै प्रतिरूप तयार पारेर आफ्नो विस्तारलाई अघि बढाउँछ। यस भाइरसको बारेमा हालै माइक्रोबायोलोजी स्पेक्ट्रम जर्नलमा शोध प्रकाशित भएको छ। चिनिया सामुद्रिक विश्वविद्यालयका सामुद्रिक विषाणु विज्ञका अनुसार आजसम्म यति धेरै गहिरो टाढा तथा शान्त ठाउँमा कुनै पनि भाइरसको खोजी भएको थिएन। यो भाइरसले हेलोमोनास फाइलमका ब्याक्टेरियालाई संक्रमित गराउँछ। यसले ब्याक्टेरियाको जिनोममा आफ्ना जेनेटिक पदार्थहरू हालिदिन्छ र त्यसपछि आफूलाई रेप्लिकेट गर्दै नयाँ भाइरस बनाउँछ। यसलाई लाइसोजेनिक रेप्लिकेशन भनिन्छ। त्यहाँ त्यस्तो माहौल हुन्छ कि भाइरस र ब्याक्टेरिया दुवैले एकअर्कालाई मारेर वा प्रयोग गरेर आफ्नो कोलोनीलाई वृद्धि विस्तार गर्न सक्छन्। हेलोमोनास फाइलमका ब्याक्टेरिया संसारका सबै समुद्रमा पाइन्छ। यो ब्याक्टेरिया अन्टार्कटिकामा समेत पाइएको छ। जब वैज्ञानिकहरूले यो भाइरसको जेनेटिक विश्लेषण गरे तब यो भाइरसका पनि विभिन्न खाले नस्ल तथा प्रजातिहरू रहेको त्यसले जसलाई पनि संक्रमित गर्न सक्ने तथ्य पत्ता लगाए। यो भाइरसले जुन ठाउँमा आफ्नो संख्या बढ़ाइरहेको हुन्छ त्यसलाई हेडल जोन भनिन्छ। त्यो ठाउँमा बस्ने ब्याक्टेरिया तथा भाइरसहरू मानिसको पहुँच भन्दा यति धेरै टाढा हुन्छन् कि ती ब्याक्टेरिया तथा भाइरसहरूलाई एलियन भन्न सकिन्छ। मानिसलाई यिनीहरूको बारेमा धेरै केही पनि थाहा छैन। अझ भनौ, यस्ता जीवहरूको अस्तित्वकै बारेमा थाहा हुँदैन धेरै हदसम्म। यो भाइरसले मानिसको शरीरमा आक्रमण गर्छ वा गर्दैन भन्ने बारेमा हालसम्म केही पनि पत्ता लागेको त छैन। यद्यपि यसका विभिन्न प्रजातिहरू रहेको भने पुष्टि भएको छ। त्यसैले यसले संक्रमण फैलाउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। तर यो भाइरस उसले संक्रमित गर्ने अर्को जीव अर्थात होस्टसँग कसरी सम्पर्क स्थापित गर्दछ भन्ने पनि पत्ता लगाउन बाँकी छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक अनौठा प्रेरक र अनुसन्धानमूलक प्रसंगहरू जसलाई हामीले विभिन्न संचार माध्यमहरूबाट साभार गरेका हौं। श्रोता, तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। हौस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
को छ र बुझ्ने मेरो संसार
र खुशी भन्दा पर मेरो छैन कुनै
गुमेको फुल झैमा पानी सुकेको मूल झैमा तिम्रो माया बिना
Oh.